اللہ الرحمن الرحیم. السلام علیکم. یہ کتاب شیعہ آڈیو کی جانب سے پیش کی جا رہی ہے. آئیے اب ہم اس کی کہانیوں کی طرف چلتے ہیں. کہانی نمبر ایک, رسول اکرم صلی اللہ علیہ وآلہ وسلم اور مسلمانوں کے دو گروہ. رسول صلی اللہ علیہ وآلہ وسلم مقبول مسجد مدینہ میں داخل ہوئے تو ان کی نگاہ مسلمانوں کے ان دو گروہوں پر پڑی جو حلقہ بنائے ہوئے کسی کام میں مشغول تھے. ان میں سے ایک جماعت عبادت اور ذکر الہی میں مصروف تھی اور دوسرا گروہ وہ تعلیم و تعلم اور سیکھنے سکھانے میں سرگرم تھا. پیغمبر اسلام دونوں جماعتوں کو دیکھ کر بہت خوش ہوئے اور اپنے قریب کھڑے ہوئے اصحاب کو مخاطب کرتے ہوئے کہا, یہ دونوں گروہ نیک کام کرنے میں مصروف ہیں اور اس میں کوئی شک نہیں کہ دونوں گروہ میں شامل افراد نیکی اور سعادت پر گامزن ہیں. اس کے بعد آ حضرت صلی اللہ علیہ وآلہ وسلم نے اپنی گفتگو کا سلسلہ بڑھاتے ہوئے ارشاد فرمایا, لیکن میں لوگوں کی تعلیم اور انہیں عقل مند بنانے کے لیے بھیجا گیا ہوں. یہ جملہ ادا کرتے ہوئے رسول مقبول صلی اللہ علیہ وآلہ وسلم اس جماعت کی طرف بڑھ گئے جو تعلیم و تعلم اور سیکھنے سکھانے میں مصروف تھی. وہاں پہنچ کر وہ بھی ان لوگوں کے ساتھ پوری طرح سرگرم ہو گئے. کہانی نمبر دو, ایک شخص جو مدد کا طالب تھا. وہ جب کبھی اپنے ماضی پر نگاہ ڈالتا تو اسے فوراً ہی یاد آ جاتا تھا کہ اس نے کس قدر تلخ اور مصائب میں ڈوبے ہوئے دن بسر کیے ہیں. یہ وہ برے دن تھے جب اس کی اتنی بھی حیثیت نہ تھی کہ اپنی بیوی بچوں کو پیٹ بھر غذا فراہم کر سکے اور اس کے معصوم بچے بھوک کی آگ میں جھلستے رہتے تھے. پھر وہ دل ہی دل میں ایک جملے کے بارے میں غور و فکر کیا کرتا تھا جو اس کی ذہنی بیداری کا سبب قرار پایا. وہ ایک جملہ جس نے اس کی روح کو غیر معمولی قوت عطا کر دی. وہ ایک جملہ جس نے اس کی زندگی میں انقلاب برپا کر دیا اور اس کی زبوحالی خوشحالی میں تبدیل ہو گئی. کل جو گھرانہ انتہائی فقر و فاقہ اور بے سر و سامانی کی شرمناک زندگی بسر کرنے پر مجبور تھا, وہ آج اس ایک جملے کی برکت سے انتہائی پرسکون زندگی بسر کرنے لگا. وہ شخص کوئی اور نہیں بلکہ رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کا ایک صحابی تھا. فقیری اور تنگ دستی اس پر پوری طرح غالب تھی. ایک روز جب وہ دنیاوی پریشانیوں سے بہت تنگ آ گیا تو اس کی بیوی نے اسے مشورہ دیا کہ تم اپنی زبوحالی کا تذکرہ رسول مقبول صلی اللہ علیہ وآلہ وسلم سے کرو. چنانچہ اس نے طے کیا کہ وہ رسول صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں اپنا پورا حال کہہ سنائے گا اور ان سے مالی امداد بھی طلب کرے گا. چنانچہ اس ارادے کے ساتھ وہ خدمت رسول صلی اللہ علیہ وآلہ وسلم میں حاضر ہوا, لیکن طلب حاجت سے قبل ہی اس نے رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کی زبان سے یہ جملہ سنا, جو شخص ہم سے مدد کا طالب ہوگا ہم یقیناً اس کی مدد کریں گے, لیکن اگر کوئی شخص کسی مخلوق کے سامنے دست سوال دراز کرنے سے بے نیازی اختیار کرتا ہے تو خالق کائنات اس کو واقعی بے نیاز کر دیتا ہے. یہ جملہ سننے کے بعد وہ شخص رسول صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں کچھ نہ عرض کر سکا اور واپس لوٹ آیا. گھر پہنچ کر کیا دیکھتا ہے کہ پہلے ہی جیسا فقر و فاقے کا ماحول طاری ہے. مجبوراً دوسرے دن اسی ارادے کے ساتھ وہ خدمت رسول صلی اللہ علیہ وآلہ وسلم میں پھر حاضر ہوا. اس دن بھی اس نے رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کی زبان سے وہی جملہ سنا کہ جو شخص ہم سے مدد کا طالب ہوگا ہم یقیناً اس کی مدد کریں گے, لیکن اگر کوئی شخص کسی مخلوق کے سامنے دست سوال پھیلانے سے بے نیاز ہی اختیار کرتا ہے تو خالق کائنات اس کو واقعی بے نیاز کر دیتا ہے. اس بار بھی وہ اپنی حاجت بیان کیے بغیر گھر واپس لوٹ آیا, لیکن گھر پر چھائی ہوئی بے سر و سامانی اور غیر معمولی مصائب روزگار نے اسے اس بات پر مجبور کر دیا کہ وہ دوبارہ طلب حاجت کا ارادہ لیے ہوئے خدمت رسول صلی اللہ علیہ وسلم میں پہنچ گیا. اس بار پھر رسول صلی اللہ علیہ وآلہ وسلم کے होंठ हरकत में आए और उन्होंने अपने पहले जैसे मखसूस लहजे में वही जुमला फिर दोहराया। इस बार रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम के जुमले को सुनकर इस शख्स को गैर मामूली सकून मिला। इसे ऐसा महसूस हुआ जैसे ये जुमला इसकी तमाम परेशानियों को दूर करने की कुंजी है। इस दफ़ा जब वो खिदमत रसूल सल्लल्लाहु अलैहि वसल्लम से उठकर जाने लगा तो इसे बेपनाह सकून का एहसास हो रहा था। वो नहायत इत्मीनान के साथ कदम बढ़ाता हुआ अपने घर की तरफ बढ़ने लगा। वो अपने दिल में ये सोचता चला जा रहा था कि अब आइंदा किसी शख्स के सामने हाथ नहीं फैलाएगा, अगर सवाल ही करना है तो अपने परवरदिगार से करूँगा और इसी पर भरोसा करता हूँ। इस कुव्वत बाजू से काम लोगों का जो इसने हमें अता कर रखी है, इसके बाद अपने परवरदिगार से दुआ करूँगा कि वो मुझे मेरे काम में कामयाबी अता करे और मुझे हर तरह से बेनियाज बना दे। इसके बाद इस शख्स ने गौर करना शुरू किया कि आखिर मैं क्या काम कर सकता हूँ। फौरन ही इसके दिल में ये ख्याल पैदा हुआ कि वो जंगल से लकड़ियाँ लाकर इसे बाजार में ले जाकर फरोख्त कर दिया करेगा। इसने पड़ोसी से कुल्हाड़ उधार मांगा और जंगल की तरफ चल पड़ा। थोड़ी मेहनत के बाद इसने बहुत सी लकड़ियाँ इकट्ठा कर ली और इसे लाकर बाजार में फरोख्त कर दिया। इस तरह से अपनी मेहनत का फल बहुत अच्छा मालूम हुआ। चुनाचा आइंदा भी इसने अपना ये काम जारी रखा। धीरे धीरे इसने अपनी आमदनी से एक कुल्हाड़ा खरीद लिया। फिर कुछ दिनों की आमदनी से इसने कुछ जानवर और दीगर घरेलू सामान भी खरीद लिए, लेकिन वो जंगल से लकड़ियाँ काट कर इसे फरोख्त करने बराबर जाता रहा और कुछ ही अरसे बाद वो एक मालदार ताजिर बन गया और गुलाम वगैरह भी रख लिए। एक रोज़ रसूल मकबूल सल्लल्लाहु अलैहि व आलिहि वसल्लम इस शख्स के पास गए और मुस्कुराते हुए कहा, मैंने नहीं कहा था कि जो शख्स हमसे मदद चाहे हम उसकी मदद ज़रूर करेंगे, लेकिन अगर किसी ने बेनियाजी से काम लिया तो परवरदिगार आलम उसे यकीनन बेनियाज बना देगा। कहानी नंबर 3, दुआ की ख्वाहिश। एक शख्स निहायत इस्तराब व परेशानी के आलम में इमाम जाफर सादिक अलैहिस्सलाम की खिदमत में हाजिर हुआ और बोला, मैं बहुत गरीब और फ़कीर आदमी हूँ, आप मेरे लिए दुआ कर दें ताकि परवरदिगार आलम मेरे रिस्क में वसत दे दे और मुझे तमाम परेशानियों से निजात मिल जाए। इमाम ने इरशाद फरमाया, मैं तेरे लिए हरगिज़ दुआ ना करूँगा। इस शख्स ने ठंडी सांस भरते हुए कहा, ए इमाम अलैहिस्सलाम, आखिर क्या वजह है कि आप मेरे लिए दुआ नहीं करेंगे? इमाम अलैहिस्सलाम ने जवाब देते हुए कहा, तुझे अच्छी तरह मालूम है कि परवरदिगार आलम ने इस काम के लिए एक रास्ता मुअय्यन कर रखा है। इसने हुक्म दिया है कि तलाश माश के लिए घर से बाहर निकल और मेहनत से काम लो, और तू ये चाहता है कि घर से बाहर निकलकर तलाश माश के बजाय दुआ के जोर से रोजी को अपने घर ही बुलाते। कहानी नंबर 4, ऊंट की कमर बांधना। काफिला लंबी मुसाफत तय कर चुका था। हर शख्स के चेहरे पर थकावट के आसार नुमाया थे। जानवर भी थककर चूर हो चुके थे, यहाँ तक कि ये लोग एक ऐसी जगह पर पहुँच गए जहाँ पानी मौजूद था। चुनाचा इसी जगह काफ़िले को रोक दिया गया। रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम भी इस काफ़िले के साथ थे। तमाम काफ़िले वालों की तरह वो भी अपने ऊँट पर नीचे उतर आए और हर आदमी की यही ख्वाहिश थी जल्दी से जल्दी वो चश्मे आप तक पहुँच जाए और वजू वगैरह से फारिग होकर अपने आप को नमाज के लिए आमादा करे। रसूल मकबूल भी सवारी से नीचे उतरने के बाद चश्मे आप की तरफ चल पड़े, लेकिन चंद कदम चलने के बाद वो बगैर किसी से कुछ बताए हुए वापस लौट पड़े और अपने मुरक्कब की तरफ बढ़ने लगे। अस्हाब और याराने रसूल इंतहाई ताज्जुब के साथ आपस में एक दूसरे से कहने लगे कि शायद ये जगह पैगंबर इस्लाम को पसंद नहीं आई और फिर चल पड़ने का हुक्म सादिर करने वाले हैं। सबकी निगाहें रसूल सल्लल्लाहु अलैहि वसल्लम पर लगी हुई थीं और हर शख्स नया फरमान सुनने के लिए रसूल सल्लल्लाहु अलैहि वसल्लम की आवाज़ पर अपना कान लगाए हुए था। सब लोग इस वक्त और ज्यादा हैरान हो गए जब उन्होंने ये देखा कि रसूल अल्लाह ने कमरबंद उठाया और अपने ऊंट की कमर बांधना शुरू कर दिया। जल्दी इस काम से फारिग होकर वो चश्मे आप की तरफ लौट पड़े। चारों तरफ से लोगों ने फरियाद शुरू कर दी, ऐ अल्लाह के रसूल सल्लल्लाहु अलैहि व आलिहि वसल्लम, आखिर आपने हम लोगों को ये हुक्म क्यों नहीं दिया कि इस खिदमत का शरफ हमें हासिल हो जाता और आपने बिला वजह इतनी तकलीफ उठाई और इस काम के लिए दोबारा लौट कर गए। हम तो बड़े फख्र के साथ इस काम के लिए हमदन आमादा थे। पैगम्बर इस्लाम ने इन लोगों के जवाब देते हुए इरशाद फरमाया, अपने काम में कभी दूसरों की मदद लेना चाहिए और ना ही दूसरों पर भरोसा करना चाहिए, चाहे एक मिसवाक ही क्यों ना लानी हो, यानी चाहे छोटा काम हो या बड़ा, किसी दूसरे पर भरोसा करने के बजाय वो खुद ही अंजाम देना चाहिए। कहानी नंबर 5, हम सफरे हज। हज बैतुल्ला से वापसी के बाद एक शख्स अपनी और अपने साथियों से मुतालिक रुदाद इमाम जाफर सादिक अलैहिस्सलाम को सुना रहा था। खसूसन वो अपने साथियों में से एक शख्स की बड़ी तारीफ कर रहा था। कहने लगा कि वाकई वो शख्स बड़ा मुत्तकी और ज़बरदस्त इबादत गुजार था और हर वक्त माबूद हकीकी की इबादत में मसरूफ रहा करता था। जैसे हम लोग किसी जगह पर रात बसर करने के लिए काफिला रोकते थे, वो शख्स सवारी से नीचे उतरकर एक गोशे में चला जाता था और फौरन ही सजदा इबादत फैलाकर इलाही में मशगूल हो जाया करता था। इमाम ने इस शख्स से दरियाफ्त किया, बस इसके दूसरे काम कौन अंजाम देता था, इसके जानवर की देखभाल कौन करता था। इसने जवाब दिया, जाहिर सी बात है कि इन तमाम खिदमात का शरफ हम लोगों को हासिल था, वो तो सिर्फ अपने मुकद्दस कामों में ही मसरूफ रहा करता था। इन्हें इबादत के अलावा इस किस्म के कामों से कोई सरोकार न था। इमाम ने जवाब देते हुए कहा, यही वजह है कि तुम सब लोग इस मर्द मुत्तकी इबादत गुजार से ज़्यादा अच्छे रहे। कहानी नंबर 6, मजमूई गजा। रसूल मकबूल सल्लल्लाहु अलैहि व आलिहि वसल्लम और इनके असहाब अपनी सवारियों से नीचे उतरे और सबने सामान्य सफ़र खोल दिया। इसके बाद सब लोगों ने आपस में ये फैसला किया कि एक गोसफंद को ज़बह करके इसका गोश्त तैयार किया जाए। एक सहाबी ने कहा, गोसफंद का सर काटना मेरी जिम्मे ठहरा। दूसरे ने कहा, इसकी खाल उतारना मेरा हिस्से में। तीसरे ने कहा, गोश्त पकाना मेरी जिम्मेदारी करार पाई। रसूल मकबूल सल्लल्लाहु अलैहि व आलिहि वसल्लम बोले, गोश्त पकाने के लिए जंगल से लकड़ियां जमा करना मेरे जिम्मे। सभी असहाब एक साथ कह उठे, या रसूल अल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम, हम लोगों की मौजूदगी में आपको जहमत उठाने की कोई ज़रूरत नहीं, आप आराम फरमाएं। हम लोग बड़ी आसानी और फ़ख्र के साथ ये तमाम काम बखैर खूबी अंजाम दे लेंगे। रसूल मकबूल सल्लल्लाहु अलैहि वआलिहि वसल्लम ने जवाब दिया, मुझे मालूम है कि तुम लोग ये काम बड़ी आसानी से कर लोगे, लेकिन खुदावंदे आलम अपने इस बंदे को कतई दोस्त नहीं रखता जो दूसरों के दरमियान अपने आप को अफजल और दूसरों से बेहतर समझता है और दूसरों के मुकाबले में खुद को साहिब इम्तियाज तसव्वुर करता है। ये कहकर रसूल अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जंगल की तरफ चले गए और थोड़ी देर बाद लकड़ियां और घास फूस लेकर वापस आ गए। कहानी नंबर 7, एक काफिला जो हज के लिए जा रहा था। मुसलमानों का एक काफिला मक्का जा रहा था। मदीना पहुंचते ही काफिले वाले कुछ दिनों के लिए वहां ठहर गए। चंद रोज़ की इस्तराहत के बाद ये लोग मदीने से मक्के की जानिब रवाना हो गए। मक्का और मदीने के दरमियान एक जगह अहले काफिला की मुलाकात एक ऐसे शख्स से हुई जो सभी काफिले वालों को अच्छी तरह पहचानता था। वो शख्स अभी काफिले वालों से गुफ्तगू में महफ था कि इसकी नज़र एक ऐसे शख्स पर पड़ी जो निहायत खंदा पेशानी के साथ तमाम काफिले वालों की खिदमत में मसरूफ़ था। इस आदमी ने पहली ही नज़र में पहचान लिया कि निहायत खुशी खुशी लोगों की खिदमत करने वाला शख्स कौन है। बड़ी हैरत के साथ काफिले वालों से दरियाफ्त किया, तुम लोग इस शख्स को पहचानते हो जो तुम्हारी खिदमत में लगा हुआ है। लोगों ने जवाब दिया, नहीं, हम लोग इस आदमी को बिल्कुल नहीं पहचानते। ये शख्स तो मदीने से हमारे काफ़िले के साथ मुलहिक हो गया। बस हम कुछ दिनों की सफ़र की रफाकत से इतना कह सकते हैं, इस शख्स सालेह और इंतहाई मुत्तकियों परहेजगार है। हम लोगों ने इससे कहा भी, तुम्हें हमारा काम कर दो, मगर वो खुद ही है और हर आदमी मर रहा है। फाले ने कहा, मुझे मालूम है लोग इनको नहीं जानते, अगर तुम लोग इन्हें पहचान लेते तो कभी ऐसी गुस्ताखाना हरकत ना करते कि ये एक तरह तुम लोगों के काम है। आखिर ये शख्स कौन है? वो आबिदीन है। ये लोग परेशान हो गए और इमाम अलैहिस्सलाम के हाथों को बोसा देने के लिए उनकी तरफ बढ़ने लगे। सब लोगों ने इमाम अलैहिस्सलाम के सामने हाथ जोड़कर शिकायत करते हुए कहा, आखिर आपने हमें लोगों को ऐसा क्यों न किया? मुमकिन था कि अनजाने में हम लोगों से आपकी शान में कोई जसारत या गुस्ताखी सरजद हो जाती और एक बड़े गुनाह के मुरतकिब हो जाते। इमाम ने जवाब दिया, चूँकि तुम लोग मुझे नहीं पहचानते थे, इसलिए मैंने अमदन तुम लोगों की गुमराही इख्तियार की थी। क्योंकि जब मैं पहचान वाले लोगों के साथ सफ़र करता हूँ तो वो लोग रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम की वजह से मेरे साथ बड़ी ही मोहब्बत और मेहरबानी का सलूक करते हैं और मुझे इस बात की भी इजाज़त नहीं देते कि कोई छोटा मोटा काम भी अंजाम दूँ। इस वजह से मैं ये चाहता हूँ कि ऐसे सफ़र इख्तियार करूं जो मुझे बिल्कुल नहीं पहचानते हों, ताकि मैं अपने काम खुद अंजाम दे सकूं। मैं लोगों से अपना तारुफ करवाने से भी परहेज करता हूं, ताकि दोस्तों की खिदमत की सआदत भी हासिल हो जाए।
कहानी नंबर 8, मुसलमान और एक अहले किताब। उन दिनों शहर कूफा में इस्लामी हुकूमत का अहम मरकज था। शाम के अलावा तमाम इस्लामी सल्तनत के लोगों की निगाहें इस शहर पर लगी रहा करती थीं। देखो इस शहर से कौन सा नया फरमान सादिर होने वाला है और कैसे अहम फैसले लिए जाने वाले हैं। शहर से बाहर दो आदमी, जिनमें एक मुसलमान और दूसरा अहले किताब यानी यहूदी, ईसाई या जरदश्ती था, एक दिन सड़क के किनारे एक दूसरे से मुलाकात करते हैं। दोनों ने एक दूसरे का मकसद दरियाफ्त किया। मालूम हुआ कि मर्द मुसलमान कूफा जा रहा है और वो अहले किताब कूफे के करीब ही एक दूसरी जगह जाने का इरादा रखता है। दोनों आदमियों ने यह तय किया कि काफ़ी दूर तक हम लोगों का रास्ता एक है, लिहाजा एक साथ ही सफ़र करेंगे ताकि बाहमी गुफ्तगू की वजह से रास्ता आसानी से तय हो जाए।
मुख्तसर ये कि मुश्तरक रास्ता नहायत सकून व आराम और आपसी गुफ्तगू की वजह से बड़ी आसानी से कट गया। रास्ते भर दोनों आदमी मुख्तलिफ मौजूआत पर गुफ्तगू करते रहे। आखिरकार वो लोग एक ऐसे दौराहे पर पहुंच गए जहां से दोनों की राहें जुदा हो जाती थीं। थोड़ी देर बाद जब इस अहले किताब ने पलटकर देखा तो हैरान रह गया। इसका मुसलमान दोस्त कूफे की तरफ जाने के बजाय इसके पीछे पीछे चला आ रहा है। ये देखकर वो अहले किताब अपनी जगह पर खड़ा हो गया और मुसलमान दोस्त से दरियाफ्त किया, क्या तुमने ये नहीं कहा था कि तुम कूफा जाओगे? मैं तो अब भी यही कहता हूँ कि मुझे कूफा जाना है। इस मुसलमान ने जवाब दिया, तो फिर तुम इस तरफ क्यों आ रहे हो कि कूफे का रास्ता नहीं है? कूफे का तो बस एक ही रास्ता है जो तुम पीछे छोड़ आए। मैं जानता हूँ, मगर मेरा दिल चाहता है कि थोड़ी दूर तक तुम्हारा साथ दे दूँ। हमारे पैगंबर ने इरशाद फरमाया है कि जब दो आदमी आपस में गुफ्तगू करते हुए एक साथ सफ़र कर रहे हों तो एक साथी का दूसरे साथी पर कुछ हक पैदा हो जाता है, लिहाजा मैं तेरा हक अदा करने के लिए कुछ दूर तेरे साथ साथ चलता आया हूँ, इसके बाद तो मैं अपने रास्ते की तरफ लौट जाऊँगा। ओ तुम्हारे पैगंबर ने लोगों पर अपना इतना असर कायम कर लिया था, अब समझ में आया कि ये उनका इखलाक था जिसकी वजह से इस्लाम इतनी तेज़ी से फैलता चला गया। इस वक्त इस अहले किताब को बड़ी हैरत हुई जब इसे ये मालूम हुआ कि इसका मुसलमान दोस्त और हमसफर कोई और नहीं बल्कि खलीफा वक्त हज़रत अली इब्ने अबी तालिब थे। थोड़े ही दिनों बाद वो अहले किताब मुसलमान हो गया और हज़रत अली अलैहिस्सलाम के वफादार और मोमिन साथियों में शुमार किया जाने लगा।
कहानी
نمبر 9، خلیفہ کی سواری کا احترام۔ حضرت علی علیہ السلام کوفے کی طرف آ رہے تھے، راستے میں وہ شہر انبار میں داخل ہوئے جہاں زیادہ تر لوگ ایرانی تھے، ایرانی کسانوں اور شہر انبار میں زندگی بسر کرنے والے تمام دوسرے لوگوں کو یہ جان کر بڑی خوشی ہوئی کہ ان کا محبوب خلیفہ اس بستی سے ہو کر گزرے گا۔ سبھی لوگ اپنے خلیفہ کے استقبال کے لیے دوڑ پڑے۔ جیسے ہی علی علیہ السلام کی سواری آگے بڑھی، ان لوگوں نے اس کے آگے آگے دوڑنا شروع کر دیا۔ حضرت علی علیہ السلام نے اپنی سواری روک دی اور ان لوگوں کو طلب کیا اور پوچھا، آخر تم سب لوگ اس طرح کیوں دوڑ رہے ہو؟ تمہاری اس دوڑ بھاگ کا مقصد کیا ہے؟ ان لوگوں نے دزبستہ گزارش کی، دراصل یہ امراؤ محترم افراد کے احترام کا ایک روایتی انداز ہے۔ ہم لوگوں کا طریقہ رہا ہے کہ اپنے محبوب رہنما اور سماج کی برگزیدہ شخصیتوں کا اس انداز سے احترام کریں، یہ کوئی بدعت نہیں بلکہ اس علاقے کی پرانی رسم ہے۔ حضرت علی علیہ السلام نے ان لوگوں سے کہا، اے لوگوں، تمہارا یہ عمل تمہیں دنیا میں تو تکلیف پہنچا ہی رہا ہے اور آخرت میں بھی تمہیں اس کے عوض دشواریاں برداشت کرنی پڑیں گی۔ ایسے کام قطعی مت کیا کرو جس سے تمہاری ذلت و رسوائی ہوتی ہو۔ پھر تم خود ہی غور کرو کہ تمہارے اس عمل سے تمہارے اس امیر یا آقا کو کیا فائدہ ہوتا ہے جس کے احترام کی خاطر تم یہ سب کچھ کرتے ہو۔ کہانی نمبر 10، امام باقر علیہ السلام اور ایک عیسائی۔ امام باقر محمد بن علی بن الحسین علیہ السلام، جن کا لقب باقر ہے، باقر کے لغوی معنی ہیں شگاف ڈالنے والا، انہیں باقر العلوم کے نام سے پکارا جاتا تھا، جس سے مراد ہے علم کا تحلیل و تجزیہ کرنے والا۔ ایک عیسائی نے کلمہ باقر کا تلفظ بکر کرتے ہوئے امام کا مذاق اڑانا چاہا اور انہیں مخاطب کرتے ہوئے کہا، انت البقر، یعنی تو گائے ہے۔ امام علیہ السلام نے بغیر کسی ناراضگی یا غصے کا اظہار کرتے نہایت سادگی سے اس شخص کو جواب دیا، نہیں بھائی، میں بکر نہیں باقر ہوں۔ عیسائی پھر بولا، تو ایک پاور چن کا بیٹا ہے، تجھے شرم نہیں آتی کہ تیری ماں اس قسم کے گھٹیا کام کیا کرتی تھی اور لوگوں کا چولہا برتن صاف کر کے اور ان کے گھر میں کھانا پکا کر اس نے تیری پرورش کی ہے؟ وہ عیسائی آگے یوں ہی گستاخی کرتا چلا گیا، تیری ماں تو سیاہ رنگ، بے شرم اور بدزبان تھی۔ امام نے پھر نہایت سادگی سے جواب دیا، میری والدہ کے بارے میں تم نے جو باتیں کہی ہیں، اگر وہ سچ ہیں تو پروردگار عالم سے میری یہی دعا ہے کہ وہ میری ماں کے گناہوں کو بخش دے، اور اگر یہ باتیں جھوٹ اور بے بنیاد ہیں تو پھر میری دعا ہے کہ پروردگار تیرے گناہ معاف کر دے، کیونکہ کسی پر جھوٹا الزام لگانا گناہ ہے۔ ایک ایسے غیر مسلم کے ساتھ جسے ہر قسم کی تکلیف پہنچانا امام کے لیے کوئی بڑی بات نہ تھی، پھر بھی امام نے نہایت خوش اخلاقی کا ثبوت فراہم کیا۔ امام کے اس حلم کا مشاہدہ اس بات کے لیے کافی تھا کہ وہ عیسائی شخص کے اندر روحانی انقلاب پیدا کر دے، چنانچہ وہ عیسائی آہستہ آہستہ اسلام کی طرف کھینچنے لگا، بعد میں اس عیسائی نے اسلام قبول کر لیا۔ کہانی نمبر 11، ایک عرب اور رسول اکرم صلی اللہ علیہ وآلہ وسلم۔ ایک عرب بیابانی شہر مدینہ میں داخل ہوا اور سیدھے مسجد نبوی پہنچ گیا تاکہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے کچھ سونا چاندی اور مال دنیا میں دوسری چیزوں کا مطالبہ کرے۔ اس وقت رسول اکرم اپنے اصحاب اور دوستوں کے ساتھ بیٹھے ہوئے گفتگو کر رہے تھے۔ اس وحشی عرب نے رسول خدا کے سامنے اپنی حاجت پیش کر دی اور ان سے عطیے کا طلبگار ہوا۔ رسول مقبول نے اسے کچھ چیز عطا کر دی، لیکن اس سے اس وحشی عرب کی تسکین نہ ہوئی۔ وہ شخص بڑی امیدیں لے کر آیا تھا، جس کے مقابلے میں عطیہ رسول صلی اللہ علیہ وآلہ وسلم اسے بہت کم معلوم ہوا۔ چنانچہ اس نے چند بھونڈے اور گندے الفاظ کے ذریعے رسول خدا کی شان میں جسارت کر دی۔ یہ دیکھ کر اصحاب اور یاران رسول صلی اللہ علیہ وآلہ وسلم غصے سے آگ ببولا ہو گئے اور اس شخص کو کڑی سے کڑی سزا دینے کے لیے اصحاب کا خون کھول اٹھا، مگر رسول صلی اللہ علیہ وآلہ وسلم خدا نے اپنے ساتھیوں کو روک دیا۔ اس کے بعد رسول مقبول صلی اللہ علیہ وآلہ وسلم اس وحشی عرب کو ساتھ لیے ہوئے اپنے گھر تشریف لائے اور حتی الامکان اس کی کچھ اور مدد بھی کر دی۔ اس زمن میں کہ اس عرب بیابانی نے اپنی آنکھوں سے مشاہدہ کر لیا کہ رسول اکرم کے حالات اور دیگر رؤساء و حکام وقت کے حالات اور طرز زندگی میں کوئی مماثلت نہیں ہے، اور اس نے جس زر و جواہر کا رسول صلی اللہ علیہ وآلہ وسلم سے مطالبہ کیا ہے وہ ان کے پاس واقعی نہیں ہے، چنانچہ رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کے حالات کا مشاہدہ کرنے کے بعد اسے تسکین ہو گئی کہ انہوں نے جو کچھ عطا کیا ہے وہ ٹھیک ہی ہے، لہٰذا اس نے رسول مقبول صلی اللہ علیہ وآلہ وسلم کا شکریہ ادا کرتے ہوئے کہا، آپ نے جو کچھ عطا کیا ہے میں اس سے بالکل مطمئن ہوں۔ یہ سن کر رسول مقبول صلی اللہ علیہ وآلہ وسلم نے اس عرب بیابانی سے کہا، تو نے کل میرے حق میں ناشائستہ اور گندے الفاظ کا استعمال کر کے میرے اصحاب اور دوستوں کے جذبات کو گہری چوٹ پہنچائی ہے، اور وہ لوگ تجھ سے بہت ناراض ہیں، اور مجھے اس بات کا ڈر ہے کہ کہیں وہ لوگ تجھے کوئی نقصان نہ پہنچا دیں، لہٰذا کیا یہ ممکن ہے کہ تو اپنے اطمینان اور شکریہ کا اظہار ان لوگوں کے سامنے کر دے تاکہ ان لوگوں کا غصہ دور ہو جائے اور وہ تجھے کوئی نقصان نہ پہنچائیں؟ اس عرب بیابانی نے جواب دیا کہ مجھے اس میں کوئی اشکال نہیں ہے۔ دوسرے دن عرب بیابانی مسجد مدینہ میں داخل ہوا، تمام اصحاب اور یاران رسول صلی اللہ علیہ وآلہ وسلم حسب معمول مسجد میں جمع تھے۔ رسول مقبول صلی اللہ علیہ وآلہ وسلم نے اپنے ساتھیوں کو مخاطب کرتے ہوئے ارشاد فرمایا، بھائیوں، یہ شخص مجھ سے راضی ہو گیا ہے اور اب اس کو مجھ سے کوئی شکایت نہیں رہ گئی۔ اس کے بعد اس عرب کو مخاطب کرتے ہوئے فرمایا، کیوں بھائی، کیا تم مجھ سے پوری طرح مطمئن ہو گیا؟ اس سوال کے جواب میں اس شخص نے ان شکریہ آمیز کلمات کو سب لوگوں کے سامنے دہرایا جو اس نے رسول خدا سے تنہائی میں کہے تھے۔ اس کی بات کو سن کر اصحاب اور یاران رسول ہنسنے لگے۔ اس وقت رسول اکرم نے تمام لوگوں کو مخاطب کرتے ہوئے فرمایا، اس قسم کے افراد اور میری مثال اس شخص جیسی ہے جن کا اونٹ اپنے مالک کی کسی بات سے ناراض ہو کر جنگل کی طرف بھاگنے لگا، اس کا مالک بھی اونٹ کے پیچھے پیچھے دوڑنے لگا۔ یہ ماجرا دیکھ کر لوگوں نے اونٹ کے مالک کی امداد کے خیال سے شور و غل مچانا شروع کر دیا، اور ایک بڑی بھیڑ اس بگڑے ہوئے اونٹ کو پکڑنے کے لیے اس کے پیچھے پیچھے دوڑ پڑی۔ بھیڑ کو آتا ہوا دیکھ کر اونٹ نے اپنے بھاگنے کی رفتار تیز کر دی۔ یہ دیکھ کر اونٹ کا مالک گھبرا گیا اور لوگوں کو مخاطب کرتے ہوئے بڑے زور سے چلایا، بھائیوں، آپ لوگوں سے استدعا ہے کہ میرے اونٹ کے پیچھے مت پڑو، میں بہتر سمجھتا ہوں کہ اپنے اونٹ کو کس طرح مناؤں۔ اس کی آواز سن کر بگڑے ہوئے اونٹ کے پیچھے بھاگنے والی بھیڑ ٹھہر گئی۔ اس کے بعد اونٹ کے مالک نے مٹھی بھر چارہ اپنے ہاتھ میں لیا اور آہستہ آہستہ اونٹ کے قریب پہنچ گیا اور نہایت سہولت اور آسانی کے ساتھ اونٹ کی مہار کو اپنے ہاتھوں میں لے لیا، اور وہ بگڑا ہوا اونٹ اپنے مالک کے ساتھ واپس آ گیا۔ اگر میں نے کل تم لوگوں کو منع کر نہ کیا تو اس بدبخت عرب کے اپنی جان سے ہاتھ دھونا پڑتا اور تم لوگ اپنے زندہ نہ چھوڑتے، یہ کفر و بت پرستی کی حالت میں مار ڈالا جاتا۔ اس بات کو مد نظر رکھتے ہوئے میں نے تم لوگوں کو کسی قسم کے اقدام سے روک دیا تھا، اور تم لوگوں نے دیکھ لیا کہ میں نے اس شخص کو اپنی محبت اور نرمی کے ذریعے بالکل مطمئن کر لیا۔ کہانی نمبر 12، مرد شامی اور امام حسین علیہ السلام۔ اہل شام میں ایک شخص حج یا دوسرے کسی مقصد سے مدینہ آیا۔ یہ ایک دن اچانک اس کی نگاہ ایک ایسے آدمی پر پڑی جو ایک کونے میں بیٹھا ہوا تھا۔ وہ سوچنے لگا کہ آخر آدمی کون ہے۔ قریب ہی کھڑے ہوئے ایک دوسرے شخص سے اس نے دریافت کیا، کیوں بھائی، یہ کون ہے؟ اس آدمی نے جواب دیا، حسین بن علی ابن ابی طالب ہے، سابقہ تبلیغات۔ اور بے بنیاد پروپیگنڈے نے اس شامی کے دل و دماغ کو پوری طرح متاثر کر رکھا تھا۔ چنانچہ یہ نام سنتے ہی اس کا چہرہ غصے کی شدت کی وجہ سے ایک دم سرخ ہو گیا، اور اس نے قربتاً اللہ کی نیت سے امام حسین علیہ السلام پر بے شمار گالیوں کی بوچھاڑ کر دی، اور گندے سے گندے الفاظ کے استعمال کے ذریعے اس نے اپنے دل کی بھڑاس نکال لی۔ امام حسین علیہ السلام اس شخص کی گالیوں سے قطعی ناراض نہیں ہوئے، اور نہایت خوش اخلاقی اور کمال محبت کے ساتھ اس کے چہرے کی طرف نگاہ اٹھاتے ہوئے قرآن مجید کی ان آیات کی تلاوت کرنی شروع کر دی، جس میں حسن اخلاق، عفو اور چشم پوشی کی تعلیم دی گئی ہے۔ قرآن آیات کی تلاوت کے بعد انہوں نے اس شامی کو مخاطب کرتے ہوئے کہا، ہم تمہاری ہر خدمت اور تم سے ہر طرح کے تعاون کے لیے آمادہ ہیں۔ اس کے بعد اس شخص سے دریافت کیا، کیا تو اہل شام میں سے ہے؟ اس نے جواب دیا، ہاں میں شام کا رہنے والا ہوں۔ بس امام حسین علیہ السلام نے کہا، اہل شام سے ایسے اخلاق کا تجربہ مجھے ہے، اور میں بخوبی واقف ہوں کہ اس بد اخلاقی اور عداوت کا سبب کیا ہے۔ پھر اس شخص کو مخاطب کرتے ہوئے امام علیہ السلام نے کہا، تو اس شہر میں مسافر ہو، اس عالم غربت میں، اگر تجھے کوئی ضرورت ہو تو بیان کر، میں تیری ہر خدمت کے لیے حاضر ہوں۔ میں تجھے اپنا مہمان بنانا چاہتا ہوں، اور تجھے خلعت و نقد وغیرہ بھی دینا چاہتا ہوں۔
اپنی بے شمار گالیوں کے عوض میں وہ مرد شامی ایک انتہائی شدید عکس العمل کا منتظر تھا۔ اسے یہ امید نہ تھی کہ اس کی گستاخی اور جسارت کو بالکل ہی نظر انداز کر دیا جائے گا۔ امام کے اخلاق نے اس شخص کے اندر ایک زبردست روحانی انقلاب برپا کر دیا، اور وہ بے ساختہ کہنے لگا، میری دلی خواہش تھی زمین پھٹ جائے اور میں اس میں سما جاؤں۔ اے کاش اپنی ناراضگی کی وجہ سے میں نے یہ گستاخی نہ کی ہوتی، اس وقت تک میری نظر میں حسین علیہ السلام اور ان کے باپ سے بڑا میرا کوئی بھی دشمن نہ تھا، اور اس واقعے کے بعد سے میری نظروں میں حسین علیہ السلام اور ان کے والد بزرگوار علی علیہ السلام سے زیادہ عزیز کوئی دوسرا نہیں ہے۔